यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। आगामी वैशाख 10 गते हुने उपनिर्वाचनका लागि तनहुँ 1, चितवन 2 र बारा 2 मा उम्मेद्वारी दर्ता सम्पन्न। वर्तमान सरकार गठन भएको भोलि 100 दिन पूरा हुँदै 100 दिनमा सार्वजनिक सेवालाई चुस्त, सुशासन र आर्थिक क्षेत्रमा सुधारका लागि प्रयास भएको सरकारको भनाई। रेडियो नेपालको 73 वार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रमको आयोजना। जनताको सूचना र मनोरञ्जनको दायित्व पूरा गर्न रेडियो नेपालले अझ सशक्त रूपमा अगाडि बढ़नुपर्नेमा संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको भनाई। र मलेसियामा मृत्युदण्डको सजाय हटाइँदै।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी, नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी, नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब समाचार विस्तारमा। आगामी वैशाख 10 मा हुने उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर 1, चितवन क्षेत्र नम्बर 2 र बारा क्षेत्र नम्बर 2 मा आज उम्मेद्वारी दर्ता सम्पन्न भएको छ। तनहुँ क्षेत्र नम्बर 1 बाट नेपाली कंग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेका सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डाक्टर स्वर्णिम वाग्ले, राप्रपाकी शोभा गुरूङ लगायतले उम्मेद्वारी दर्ता गराउनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। चितवन क्षेत्र नम्बर 2 मा पनि 29 जनाको उम्मेद्वारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। निर्वाचनको लागि नेपाली कंग्रेसबाट जीत नारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद नेउपाने, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेले उम्मेद्वारी दर्ता गराउनु भएको छ। यस्तै बारा निर्वाचन क्षेत्र नम्बर 2 मा आज भएको उम्मेद्वारी दर्तामा जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव सहित 36 जनाको उम्मेद्वारी दर्ता भएको छ। नेकपा एमालेबाट पुरूषोत्तम पौडेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेलको उम्मेद्वारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। निर्वाचन आयोगले आगामी वैशाख 10 गते हुन लागेको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थालाई अनुमतिका लागि निवेदन माग गरेको छ। आयोगले आज सूचना प्रकाशन गरी पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थालाई आवश्यक कागजात सहित निवेदन दिन आग्रह गरेको हो। निर्वाचन पर्यवेक्षण निर्देशिका 2079 अनुसूची 2 बमोजिम तोकिएको ढाँचामा 7 दिनभित्र निवेदन गरिएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले 100 दिनको अवधिमा गरेका कार्य तथा उपलब्धि सार्वजनिक गरिएको छ। प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले प्राप्त गरेका 37 वटा महत्वपूर्ण कार्य र उपलब्धि उहाँको निजी सचिवालयले प्रेस विज्ञप्ति मार्फत आज सार्वजनिक गरेको हो। प्रचण्ड नेतृत्वको सरकारले 37 बुँदे उपलब्धिमा सार्वजनिक सेवा प्रवाहलाई थप चुस्त र नागरिक मैत्री बनाउने, भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्ने तथा राज्यको सबै तह र संरचनामा सुशासन, सदाचार र जवाबदेहिता कायम गर्ने कुरालाई सरकारले जोड़ दिँदै आएको उल्लेख छ। यस्तै जनताको विकास र समृद्धिका सपना पूरा गर्ने, मुलुकमा विकास निर्माणका कामलाई तीव्रता दिने, अर्थतन्त्रलाई संकट मुक्त बनाई आर्थिक क्रियाकलापहरूलाई पुनः चलायमान र तीव्र बनाउने विषयमा सरकार अग्रसर रहेका जस्ता उपलब्धिमा समेटिएको छ। यस्तै अर्थतन्त्र सुधारको प्रयास अन्तर्गत विभिन्न पहल भइरहेको उल्लेख गरिएको छ। रेडियो नेपालले आफ्नो 73 वार्षिक उत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ। वार्षिक उत्सव समारोहको आज सिंहदरबारमा उद्घाटन गर्नुहुँदै संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले रेडियो नेपालले जनतालाई सुसूचित गर्नुको साथै मनोरञ्जन प्रदान गर्न स्थापनादेखि उल्लेख्य भूमिका निर्वाह गरेको बताउनुभयो। मन्त्री शर्माले रेडियो नेपालले समय सुहाउँदो नवीनतम प्रविधि प्रयोग गर्दै समावेशी र जनपक्षीय कार्यक्रम उत्पादन र प्रसारण गर्नुपर्ने बताउनुभयो।
संविधानमा संस्थागत गरेका कुराहरू, हामीले व्यवस्था गरेका कुराहरू र हामीले कानूनी रूपमा उत्पीडित समुदायका पक्षमा बनाएका कानूनहरू जनतालाई सूचित गर्ने कामहरूमा पनि रेडियो नेपाल जस्ता संस्थाहरूले आफूलाई अगाडि बढाउन सक्नु पर्दछ भन्ने मलाई लाग्दछ। परिवर्तित सन्दर्भ छ, यो परिवर्तित सन्दर्भ र समयमा हामीले हाम्रा भूमिकालाई कसरी परिवर्तन गर्ने, कसरी समय सापेक्ष र सान्दर्भिक बनाउने भन्ने विषयमा पनि अलि बढी ध्यान दिन जरुरी छ भन्ने मलाई लाग्दछ।
मन्त्री शर्माले बदलिएको राजनीतिक परिदृश्य, सूचना प्रविधिमा आएको परिवर्तनलाई आत्मसात गर्दै जनताको सूचना र मनोरञ्जनको हकलाई थप स्थापित गर्न आउँदा दिनमा पनि रेडियो नेपालको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो।
हामीले संविधानमा, कानूनमा, थुप्रै कुराहरूमा, निर्णयमा, निर्देशिकामा, नियमावलीमा थुप्रै कुराहरूको व्यवस्था गरेका छौँ, तर ती हाम्रा भएका व्यवस्थाहरूलाई हामीले जनता समक्ष ठिक ढंगले पुर्याउन नसक्दाखेरिमा त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। त्यसकारण त्यसको प्रभावकारी कार्यान्वयनको निम्ति रेडियो नेपालको भूमिका के हुन सक्छ, रेडियो नेपालले कस्ता खालका कार्यक्रम उत्पादन गरेर, कस्ता खालका कन्टेन्ट उत्पादन गरेर त्यसलाई जनताका सामु पुर्याउन सक्छ, ती विषयहरूमा पनि अहिले हामीले ध्यान दिनु, त्यसका निम्ति अनुसन्धान गर्नु, कन्टेन्ट बनाउनु जरुरी छ भन्ने लाग्छ।
मन्त्री शर्माले सरकारले मुलुकका सम्पूर्ण भूभागमा रेडियो प्रसारण पहुँच पुर्याउने नीति लिएको उल्लेख गर्नुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं रेडियो नेपाल संचालक समितिका अध्यक्ष कृष्ण बहादुर राउतले जनतामा सत्य र तथ्य फरक सूचना तथा समाचार पुर्याउन रेडियो नेपालको प्रयास प्रशंसायोग्य रहेको बताउनुभयो। सचिव राउतले रेडियो नेपालले आफ्नो प्रसारणलाई थप परिष्कृत तुल्याउँदै नागरिकको पहिलो रोजाईको रूपमा स्थापित हुनुपर्नेमा जोड़ दिनुभयो।
रेडियो नेपालको 72 वर्षको गौरवपूर्ण इतिहासलाई आज स्मरण गर्दै यही जगबाट थप विविधतापूर्ण र अझै डायनामिक र भाइब्रेन्ट हिसाबले यो रेडियो नेपाललाई अगाडि बढाउनको लागि हामी आजको पुस्ताको जिम्मेवारी र दायित्व रहेको छ।
समारोहमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले रेडियो नेपालले नवीनतम प्रविधिहरूको उपयोग गर्दै आफ्नो प्रसारण पहुँच देशको करिब 92% भूभागमा पुर्याउन सफल भएको बताउनुभयो। कार्यकारी निर्देशक केसीले श्रोताको रोजाई र एफएम रेडियोहरूको लोकप्रियतालाई मनन गरी रेडियो नेपालले एफएम ब्याण्डमा देशैभरि आफ्नो प्रसारण पहुँच वृद्धि गर्दै लैजाने बताउनुभयो।
श्रोताको रोजाई नै प्रसारण संस्थाको पहिलो छनौट हुने भएकोले यसै वर्ष रेडियो नेपालले केही नयाँ कार्यक्रमहरू थप गरेको छ। रेडियो नेपालले आफ्नो समाचार र कार्यक्रमहरू मार्फत सबै वर्ग, क्षेत्र, लिङ्ग, भूगोल आदिका विषयवस्तुलाई सम्बोधन गर्दै आएकोले पनि होला रेडियो नेपाललाई घर घरको आवाज, समावेशी आवाज भनेर पनि चिनिन्छ। रेडियो नेपालले गीत संगीत र अन्य श्रव्य सामग्रीको चिरकार पर्यन्त संरक्षण र संवर्धन गर्ने र ओटीटी एप्स मार्फत बजारीकरण गरी थप आय आर्जन गर्ने उद्देश्य लिएको छ। भविष्यमा रेडियो नेपालको प्रसारण पहुँचलाई अझ वृद्धि गर्दै प्रभावकारी प्रसारण सामग्री मार्फत रेडियो नेपालको प्रसारणलाई श्रोताको रुचि, इच्छा र आवश्यकता अनुरूप सञ्चालन गर्दै जाने प्रतिबद्धता छ।
नायब कार्यकारी निर्देशक खगेन्द्र खत्रीले श्रोताको पहिलो रोजाई बनाउन, प्रसारणमा समयानुकूल सुधार गर्न रेडियो नेपाल कटिबद्ध भएर लाग्ने बताउनुभयो।
जहाँ रहेर दूर दराजमा चाहे हिमाल होस्, चाहे पहाड होस्, चाहे तराईका जुनसुकै भागमा जस्तो परिस्थितिमा पनि हामीलाई माया गर्नुहुन्छ, हाम्रा आदरणीय श्रोताहरू तपाईँहरूप्रति हामी हृदयदेखि नै नतमस्तक छौँ, हामीलाई समय सापेक्ष सुधार गर्दै लाने प्रण गर्छौँ।
समारोहमा रेडियो नेपालले हरेक वर्ष प्रदान गर्ने श्रष्टा सम्मानबाट यो वर्ष वरिष्ठ गीतकार, गायक तथा संगीतकार माधव श्रेष्ठ मोहित र वरिष्ठ प्रसारक धना लामालाई नगद 51,001 रूपियाँ सहित प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको थियो। समारोहमा रेडियो नेपालद्वारा आयोजित राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने गायक, गायिका तथा उत्कृष्ट गीतकार र संगीतकारलाई पनि नगद तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको छ। समारोहमा रेडियो नेपालमा रहेर 25 वर्ष सेवा गर्नुभएका 28 जना कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरिएको छ। यस्तै समारोहमा रेडियो नेपालमा रहेर उत्कृष्ट कार्य गर्ने विभिन्न सेवाका कर्मचारीलाई नगद तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको छ। यो वर्षको उत्कृष्ट कर्मचारी पुरस्कारद्वारा सम्मानित हुनेमा इन्जिनियर महाशाखा सिंहदरबारका उपनिर्देशक पुरूषोत्तम मानन्दर, मुख्य प्रशासकीय अधिकृत इन्द्रजीत थापा, प्रादेशिक प्रसारण कार्यालय धनकुटाकी सम्पादक सुख कला राई र सिंहदरबारमा कार्यरत कार्यालय सहयोगी शिवजी खड्का हुनुहुन्छ। यस्तै यो वर्षको उत्कृष्ट कार्यालयका रूपमा प्रादेशिक प्रसारण कार्यालय धनकुटालाई पुरस्कृत गरिएको छ भने उत्कृष्ट स्थानीय संवाददाताबाट रूकुम पश्चिमका मेघराज खड्कालाई पुरस्कृत गरिएको छ। आजै संचार तथा सूचना प्रविधि मन्त्री शर्माले पत्रकार महिलालाई सूचना प्रविधि मैत्री बनाउनु पर्ने बताउनु भएको छ। संचारिका समूहको 26औं नीति तथा कार्यक्रम र बजेटमा नै सहभागी गराएर पत्रकार महिलालाई सूचना प्रविधि मैत्री बनाउनु पर्ने उहाँले बताउनुभयो। कानूनमा बाध्यकारी व्यवस्था नभएसम्म महिलाले अवसर पाउने अवस्था नभएको उल्लेख गर्दै मन्त्री शर्माले महिलाको विकास भनेको समग्र मानवको विकास हुने बताउनुभयो। उपप्रधान एवं गृहमन्त्री नारायण काजी श्रेष्ठले नेपाल प्रहरीलाई गौरव गर्न लायक संगठनका रूपमा स्थापित गरिने बताउनु भएको छ। प्रहरी प्रधान कार्यालयको आज अनुगमन गर्नुहुँदै उप प्रधानमन्त्री श्रेष्ठले गैर कानूनी क्रियाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्ने बताउनुभयो। उहाँले नेपाली जनताले नेपाल प्रहरीलाई नयाँ रूपमा देख्न पाउनुपर्ने बताउनुभयो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मानव अंगदानलाई प्रोत्साहन गर्नुपर्ने बताउनु भएको छ। युवा संघ नेपालले पार्टी केन्द्रीय कार्यालय परिसरमा आज आयोजना गरेको रक्तदान कार्यक्रममा उहाँले युवा वर्गले सामाजिक कर्मलाई प्रोत्साहन गर्नुपर्नेमा जोड़ दिनुभयो। मानिससँग भएका कुनै पनि अंग तथा वस्तु दानबाट अरूको कल्याण हुन्छ भने त्यस्ता कुरामा युवालाई प्रोत्साहन गर्नुपर्ने उहाँको भनाइ छ। अध्यक्ष नेपालले मानव जीवनका लागि रगत अत्यन्तै आवश्यक रहेकाले रक्तदान अत्यन्त महत्वपूर्ण कार्य हुने बताउनुभयो। यही चैत 27 गतेदेखि भक्तपुरमा शुरू हुने बिस्केट जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सम्बन्धित निकायलाई जिम्मेवारी दिइएको छ। जिल्ला प्रशासन कार्यालयमा जात्रासँग सरोकार राख्ने सम्पूर्ण निकायबीच भएको छलफलमा जात्रा शान्तिपूर्ण व्यवस्थित भव्य र सभ्य रूपमा सम्पन्न गर्ने सहमति भएको हो। हरेक वर्ष रथ तान्ने क्रममा ढुंगा हानाहान हुने, अनावश्यक मानिसले हुलहुज्जत गर्ने, रथबाट खसेर वा रथको टायरमा चिप्लिएर मृत्यु हुने लगायतका घटनाले ऐतिहासिक जात्राको महत्वमाथि नै प्रश्न चिन्ह उठ्न थालेपछि यस वर्ष जात्रा शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सबै सरकारवाला निकाय लाग्ने भएका हुन्। जात्राको पहिलो दिन चैत 27 गते भैरवको रथमा पूजा दिउँसो 1 बजेसम्म गरी रथ तान्ने र अपराह्न 5 बजेसम्म सम्पन्न गर्नुपर्ने कार्यतालिका बनाइएको छ। ललितपुरको कुपण्डोल स्थित महिन्द्रा गाड़ीको सर्भिस सेन्टरमा आगलागी हुँदा 2.5 करोड़ रूपियाँ बराबरको क्षति भएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आज बिहान भएको आगलागीमा 7 गाड़ी, 3 स्कूटर र 3 मोटरसाइकल जलेर नष्ट भएका छन्। परिसरका प्रवक्ता भुवनेश्वर शाहका अनुसार प्रारम्भिक अनुसन्धानमा ब्याट्री चार्जमा राखिएको र त्यसैबाट आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ। प्रधान सेनापति प्रभु राम शर्माले विपद व्यवस्थापन, शान्ति सुरक्षा, विकास निर्माण लगायत सरकारबाट प्राप्त जिम्मेवारी प्रभावकारी ढंगले निर्वाह गर्न नेपाली सेना कटिबद्ध रहेको बताउनु भएको छ। महोत्तरीको बर्दीवास स्थित मध्य पूर्वी पृतना हेडक्वार्टरमा भूतपूर्व सैनिक सम्मेलनको आज उद्घाटन गर्नुहुँदै उहाँले सेना बलियो भएमा मुलुकको हाम्रो राष्ट्रिय सुरक्षा र हितको संरक्षण हुने बताउनुभयो। प्रधान सेनापति शर्माले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र राष्ट्रिय एकताको रक्षा गर्नु नेपाली सेनाको प्रमुख जिम्मेवारी रहेको बताउनुभयो। कैलालीको भजनी नगरपालिकाका किसानहरू यति बेला चैते धान रोप्न व्यस्त छन्। आज भोलि बाढ़ी नआउने र उत्पादन पनि राम्रो हुने भएकाले वर्षे धानको भन्दा बढ़ी लागत लगाएर भए पनि चैते धान लगाउने गरेको किसानहरू बताउँछन्। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
आज भोलि कैलालीको भजनी नगरपालिका वडा नम्बर 8 तिर जाँदा असार लागेको आभास हुन्छ। जसरी असारमा जता गए पनि किसानहरू आआफ्नो खेतमा छुपुछुपु धान रोपिरहेका देखिन्छन्, त्यसरी नै आज भोलि त्यहाँका किसानहरू बिहानैदेखि आआफ्नो खेतमा गएर धान रोपिरहेको देख्न सकिन्छ।
दिनभरि रोप्छौ, 8 बजे आउँछौ।
त्यो ठाउँ वर्षातको समयमा डुबान क्षेत्र पनि हो। वर्षातको समयमा त्यहाँ हिण्डुल गर्न समेत समस्या हुने गरेको छ। त्यसकारण वर्षे धान भन्दा चैते धान बढी उत्पादन हुने र बाढ़ीले पनि नबिगार्ने भएकाले पछिल्लो समय त्यहाँका किसानहरू चैते धान लगाउन थालेका हुन्। स्थानीय किसान रामसिंह चौधरी:
असार सावनतिर जुन टाइममा रोप्ने वाला धान, त्यो धान चाहिँ बाढ़ीले खाइदिन्छ। अहिले बाढ़ी आउँदैन, त्यसकारणले पनि बढी रोप्छन्।
आज भोलि बाढ़ी पनि नआउने र उत्पादन पनि राम्रो हुने भएकाले त्यहाँका किसान वर्षे धानको भन्दा बढी लागत लगाएर भए पनि चैते धान लगाउने गरेका छन्। भजनी आठ गोड चौराका किसान फगुवा डङ्गौरा:
चैते धान नै हामी धेरै प्रयोग गर्छौं, आज भोलि त बारी हुँदैन।
रामसिंह र फगुवा जस्तै देवकुमार चौधरी पनि चैते धान रोप्नमै व्यस्त हुनुहुन्छ। उहाँको पनि आज भोलि बिहानैदेखि साँझसम्म खेतमै समय बित्ने गरेको छ। उहाँ भन्नुहुन्छ, यो चैतमा रोपेको धान यदि बाढ़ी आएर बिगारेन भने किसानहरूले 2-3 पटकसम्म काट्ने गरेका छन्। यसले गर्दा पनि आफूलाई निकै फाइदा हुने गरेको छ। चैतको महिना गर्मी समय र पानी पनि पर्याप्त नपरिसकेका कारण चैते धान लगाउन किसानहरूलाई पानीको भन्ने समस्या हुने गरेको छ। किसानको खेत खेतमा पानी तान्ने बोरिङ हुँदा पनि कहिले विद्युत जाने, कहिले समयमै डिजल नपाउने भएकाले सिँचाईको भने अलि समस्या हुने गरेको र त्यसको लागि पानीको नहरको व्यवस्था गरिदिएको भए राम्रो हुने किसानहरूको माग छ।
धेरै जस्तो ठाउँमा त्यो अनुदानमा बोरिङहरू दिइराखेको छ, पावर टिलर दिइराखेको छ, त्यो भन्दा पनि थाहै रूपले नहर नै बनाइदिएको भए अलिअलि नहरको किनार यहाँतिर बाटो बनाइदिएपछि राम्रो हुन्थ्यो। कहिले ठिकै पानी सिँचाइ गर्ने बेला लाइनै आउँदैन, नहर भएपछि कन्टिन्यू हुन्छ।
भजनी नगरपालिका वडा नम्बर 8 मा मात्र करिब 50% किसानहरूले चैते धान लगाउने गरेका छन्। त्यसका लागि स्थानीय सरकार र अन्य क्षेत्रबाट किसानहरूलाई के सहयोग भइरहेको छ त? वडा नम्बर 8 का वडा अध्यक्ष पंकज चौधरी:
पहिले चैते धानको लागि कृषि ज्ञान केन्द्र नगरपालिकाले साना सिँचाइहरू मोटर बोरिङ सिँचाइ गर्नलाई सहज बाटो बनाउनुहोस् भनेर उपलब्ध गराएको हुन्छ।
वर्षातको समयमा त्यो ठाउँमा जलमग्न हुने भएकाले त्यहाँका किसानहरूको जीविकोपार्जनका लागि अबका दिनहरूमा स्थानीय सरकार तथा अन्य सरकारवाला निकायले पनि हिउँदे खेतीमा बढी जोड दिन आवश्यक देखिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
उत्तरी नाका रसुवागढीबाट चिनिया पर्यटक नेपाल भित्रन थालेका छन्। 3 वर्षदेखि बन्द रहेको रसुवागढी नाका अस्ति शनिबारदेखि खुल्ला भएसँगै 2 दिनमा 26 जना पर्यटक नेपाल भित्रिएको अध्यागमन कार्यालय रसुवाका प्रमुख कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। केरुङ जानका लागि एन्टीजेन परीक्षण रिपोर्ट अनिवार्य समेत गरिएको छ। मलेसियामा अनिवार्य मृत्युदण्ड हट्ने भएको छ। मलेसियाको संसदले देशको कानूनमा अनिवार्य मृत्युदण्डको सजाय हटाउने पक्षमा मतदान गरेपछि यो निर्णय हुने भएको हो। संसदले पारित गरेको व्यवस्था कार्यान्वयनमा आएसँगै हत्या र आतंकवाद सहित 11 प्रकारका गम्भीर अपराधमा दिइने अनिवार्य मृत्युदण्डको सजाय हट्ने भएको हो। यो कदमसँगै मृत्युदण्डको सजाय पाउन सक्ने 13,000 कैदीको ज्यान जोगिन सक्ने अनुमान गरिएको छ। मलेसियाले सन् 2018 यता मृत्युदण्ड स्थगन गरेको छ, तर असाधारण घटनाहरूमा मृत्युदण्डको आदेश दिन सक्ने न्यायाधीशहरूले स्वविवेकीय अधिकार भने कायमै राखिएको छ। सबैभन्दा गम्भीर अपराधमा अदालतले 40 वर्ष कारावास हुने जस्ता आजीवन जेल सजाय र कोरा लगाउने जस्ता सजाय तोक्न सक्ने सांसदहरूले बताएका छन्। मृत्युदण्डको सजाय दिइने विश्वका 53 देशहरू मध्ये मलेसिया पनि एक हो। मलेसियामा 34 अपराधमा मृत्युदण्ड दिने गरिएको छ। फिनल्याण्डको प्रमुख कन्जर्भेटिभ पार्टीले संसदीय निर्वाचनमा पहिलो स्थान प्राप्त गर्न सफल भएको छ। निर्वाचनमा दक्षिणपन्थी पपुलिस्ट पार्टी दोस्रो बनेको छ भने प्रधानमन्त्री सन्ना मारिनको सोशल डेमोक्रेटिक पार्टी तेस्रो स्थानमा झरेको छ। शीर्ष 3 दलले करिब 20% मत प्राप्त गरेकाले कुनै पनि दल एक्लैले सरकार बनाउन सक्ने अवस्था भने देखिएको छैन। नर्डिक देश फिनल्याण्डको संसदमा 200 सीटका लागि 22 दलका 2,400 भन्दा बढ़ी उम्मेद्वार चुनावी प्रतिस्पर्धामा रहेका थिए। आहार नियन्त्रण र परिवर्तन डाइटिङले मस्तिष्कमा संचार परिवर्तन हुने एक अमेरिकी अनुसन्धानको रिपोर्टले देखाएको छ। म्याक्स प्लाङ इन्स्टिच्यूट फर मेटाबोलिज्म रिसर्च र हार्वर्ड मेडिकल स्कूलका अनुसन्धानदाताहरूले मुसामा गरेको अनुसन्धानका क्रममा यस्तो पुष्टि भएको हो। डाइटिङका कारण भोकको भावनालाई मध्यस्थता गर्ने स्नायु कोषहरूले मस्तिष्क संचार परिवर्तनको बलियो संकेत प्राप्त गर्ने र आहार नियन्त्रणपछि धेरै खाने र छिटो तौल बढ़ाउने गरेको अनुसन्धानमा देखिएको छ। वैज्ञानिकहरूले हाइपोथैलमस नामक मस्तिष्कको केन्द्र भागमा रहेको सानो भाग र एजीआरपी न्यूरोन्सको एक समूहको परीक्षण गरेको बताएका छन्। यस्तै हाइपोथैलेम्सले मुटुको गतिविधि, शरीरको तापक्रम, भोक, निन्द्रा र ब्युजिनेलाई नियमन गर्छ भने एजीआरपी न्यूरोन्सले भोकको भावनालाई नियन्त्रण गर्ने गर्दछ। अब आर्थिक समाचार।
नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले देशमा उत्पादित विद्युत स्वदेशमा खपत गर्ने क्षमता वृद्धि गर्नु आफ्नो मुख्य प्राथमिकता भएको बताउनु भएको छ। नेपाल विद्युत प्राधिकरणले सोमबार आयोजना गरेको बधाई स्वागत कार्यक्रममा मन्त्री बस्नेतले विद्युत नपुगेका ठाउँमा सेवा विस्तार, प्रसारण र वितरण प्रणालीका पूर्वाधारहरू सुदृढीकरण तथा विस्तार गरी खपत क्षमता विस्तार गर्ने उल्लेख गर्नुभयो। जलविद्युत तथा प्रसारण लाइन आयोजना निर्माणमा वन क्षेत्रको प्रयोग तथा रूख कटानमा देखिएका समस्याका विषयमा आफू जानकार रहेको उल्लेख गर्दै पूर्व वन मन्त्री समेत रहनुभएका मन्त्री बस्नेतले वन र सुरक्षाका कारण आयोजना निर्माणमा हुने ढिला सुस्ती रोक्न सक्रियताका साथ लाग्ने बताउनुभयो। कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले आन्तरिक रूपमा विद्युत खपत बढ़ाउन, प्रसारण तथा वितरण प्रणालीका संरचनाको सुधार तथा विस्तार, रणनीतिक रूपमा ठूला जलाशयुक्त जलविद्युत आयोजनाको निर्माण र विद्युत सेवा विस्तारमा जोड़ दिनुपर्ने बताउनुभयो। कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वर्षायामको विद्युत व्यवस्थापन अहिलेको प्रमुख चुनौती वृद्धि भएको बताउनुभयो। उहाँले यस वर्षको वर्षायाममा आन्तरिक रूपमा खपत गरी बढ़ी भएको 1000 देखि 1200 मेगावाटसम्म विद्युत निर्यात गर्नुपर्ने अवस्था रहेको बताउनुभयो। नेपाल उद्योग परिसंघले नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई उद्योगी व्यवसायीहरूको मनोबल उकास्ने काम गर्न आग्रह गरेको छ। नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले नवनियुक्त मन्त्री रिजाललाई बधाई तथा शुभकामना दिँदै विद्यमान अर्थतन्त्र र समस्या समाधानका विषयमा छलफल गरेको हो। परिसंघका अध्यक्ष अग्रवालले लगानी योग्य पूँजीको अभाव लगायतका कारणले उद्योगी व्यवसायीको मनोबल निकै खसिएको र अर्थतन्त्र सुधारका लागि उद्योगी व्यवसायीहरूको मनोबल बढ़ाउन आवश्यक रहेको बताउनुभयो। अर्थतन्त्र सुधारका सम्बन्धमा परिसंघको सुझाव ग्रहण गर्नुहुँदै नवनियुक्त उद्योग मन्त्री रिजालले वर्तमान अर्थतन्त्रको समस्या समाधान गर्न निजी क्षेत्रको साथ चाहिएको बताउनुभयो। मुलुकलाई समृद्ध बनाउन निजी क्षेत्रलाई प्रोत्साहन नगरी नहुने भन्नुहुँदै मन्त्री रिजालले निजी क्षेत्रको समस्या समाधान गर्न प्रभावकारी रूपमा लाग्ने समेत उल्लेख गर्नुभयो। नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी क्रिप्टो करेन्सी लगायतका पिरामिडमा आधारित कारोबार गरी गराएको पाइमा कार्यवाही हुने भन्दै 5 पटक सचेत गराएको छ। राष्ट्र बैंकले सोमबार एक सूचना मार्फत भर्चुअल क्रिप्टो करेन्सी लगायतका पिरामिडमा आधारित कारोबार गरी गराएको सोको प्रयोग वा संलग्नता सदस्यता लगानी स्वामित्व ग्रहण स्थानान्तरण विप्रेषण विनियम सम्बन्धी कार्य गर्ने गराएको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने सूचना प्रकाशित गरी सचेत गराएको हो। 11 संस्करणको राष्ट्रिय हेम्जा आलु महोत्सव आइतबारदेखि आयोजना हुने भएको छ। पोखरा महानगरपालिका 25 हेम्जामा आयोजना हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको विष्णु पादुका क्लबले जनाएको छ। व्यावसायिक कृषिको प्रवर्धनका साथै हेम्जालाई कृषि पर्यटनको हबको रूपमा प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको क्लबका अध्यक्ष सुबिन श्रेष्ठले बताउनुभयो। महानगरको कृषि शाखाका अनुसार हेम्जामा झण्डै 300 हेक्टरमा आलु खेती हुँदै आएको छ। किसानले वार्षिक 10 करोड़ बराबरको आलु उत्पादन गर्दै आएका छन्।
आर्थिक समाचार सुन्दै हुनुहुन्थ्यो भुवन आचार्यबाट। अब खेल समाचार।
राष्ट्रिय महिला फुटबल टोलीका कप्तान एन्जिला तुम्बावे सुब्बा र ब्याडमिन्टनका प्रिन्स दाहालले वर्षको सर्वोत्कृष्ट खेलाड़ीको अवार्ड प्राप्त गरेका छन्। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाड़ी संघ एनएनआईपीएले आयोजना गरेको 17 एनएनआईपीए स्पोर्ट अवार्डमा महिलातर्फ एन्जिला र पुरूषमा प्रिन्सले सर्वोत्कृष्ट खेलाड़ीको अवार्ड प्राप्त गरेका हुन्। एन्जिला र प्रिन्सले सर्वोत्कृष्ट खेलाड़ीको अवार्ड सहित समान 1,00,000 नगद प्राप्त गरे। त्यस्तै कराँतीकी चञ्जला दुनवार महिलातर्फ र पुरूषतर्फ गल्फका सद्भाव आचार्य प्रतिभाशाली खेलाड़ी चुनिए। यस विधाका विजेताले जनै 50,000 प्राप्त गरे। सर्वोत्कृष्ट पारा एथलेट अवार्ड शुभेच्छा खतिवडा, गजराज आदर्श खेल व्यक्तित्व अवार्ड खड्कबहादुर राणाभाट र उत्कृष्ट खेलकुद पत्रकार पुरस्कार ध्रुव तुलाधरले प्राप्त गरे। पारा अवार्ड विजेताले 15,000, गजराज आदर्श खेल व्यक्तित्व अवार्ड विजेताले 35,000 र खेलकुद पत्रकारिता पुरस्कार विजेताले 25,000 प्राप्त गरेका छन्। राजधानीमा आयोजित अवार्डमा ओलम्पिक कमिटिबाट आधिकारिकता प्राप्त 27 खेलका उत्कृष्ट खेलाड़ीलाई जनै 10,000 सम्मान समेत गरिएको थियो। विजेता खेलाड़ीलाई राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव टंकलाल घिसिङ, एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठ लगायतले पुरस्कृत गर्नुभएको थियो। शहीद स्मारक ए डिभिजन लीग फुटबलको 6 चरणका खेलहरू सोमबारबाट शुरू भएका छन्। एपीएफ क्लबले तेस्रो जित निकालेको छ। च्यासल मैदानमा सोमबार विभागीय डर्बीमा नेपाल पुलिस क्लबलाई 2-0 गोलले हराउँदै एपीएफले तेस्रो जित निकालेको हो। एपीएफको जितमा एडमा डोम्बिया र सबिन गुरुङले 1-1 गोल गरे। जितसँगै एपीएफले 6 खेलमा 10 अङ्क जोडेको छ। एपीएफ चौथो स्थानमा उक्लिएको छ। पुछारको पुलिसको यो चौथो हार हो। पुलिसले 6 खेलमा 1 अङ्क जोडेको छ। अर्को खेलमा संकटा फुटबल क्लबले एएफसी खुमलटारलाई हराएको छ। एन्फा कम्प्लेक्समा भएको खेलमा संकटाले खुमलटारलाई 1-0 गोल अन्तरले हराएको हो। संकटाको जितमा जुनियर उंगुएनले निर्णायक गोल गरे। संकटाको यो दोस्रो जित हो। संकटाले 6 खेलमा 9 अङ्क जोडेको छ। संकटा 6 स्थानमा उक्लिएको छ। कुमलटारको यो चौथो हार हो। कुमलटार 6 अङ्क जोडेर 9 स्थानमा रहेको छ। ललितपुर महानगरपालिकाले ललितपुरका फुटबल क्लबहरूलाई आर्थिक सहयोग प्रदान गरेको छ। सोमबार आयोजित एक कार्यक्रमका बीच महानगरले ए बी र सी डिभिजनका फुटबल क्लबहरूलाई आर्थिक सहयोग हस्तान्तरण गरेको हो। जस अनुसार ए डिभिजन लीग खेल्ने 6 क्लबहरूलाई रु 4,00,000, बी डिभिजनका 2 क्लबहरूलाई 3,00,000 र 4 सी डिभिजन क्लबलाई रु 2,00,000 दरले सहयोग हस्तान्तर गरिएको हो। त्यस्तै कार्यक्रममा 9 राष्ट्रिय खेलकुदमा स्वर्ण रजत र काँस्य पदक प्राप्त गर्ने खेलाड़ीहरूलाई महानगरले नगद सहित सम्मान गरेको छ। कार्यक्रममा ललितपुर महानगरका प्रमुख श्री बाबु महर्जनले खेलको विकाससँगै खेलाड़ीहरूको हौसला बढ़ाउनका लागि महानगरले सहयोग गरेको बताउनुभयो।
उहाँ हुनुहुन्थ्यो अजय भम। अब मौसम, आगामी 24 घण्टामा देशका पहाड़ी भागमा आंशिक बदली भई एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ भने बाँकी भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 25.4, न्यूनतम 12 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 25.5, न्यूनतम 9.5 डिग्री सेल्सियस, पोखराको अधिकतम 25.4, न्यूनतम 12 डिग्री सेल्सियस, वर्षा 10.9 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 29.2, न्यूनतम 12.5 डिग्री सेल्सियस र दिपालको अधिकतम 32.2, न्यूनतम 13.4 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आगामी वैशाख 10 गते उपनिर्वाचन हुने तनहुँ 1, चितवन 2 र बारा 2 मा उम्मेद्वारी दर्ता। वर्तमान सरकार गठन भएको भोलि 100 दिन पूरा हुँदै 100 दिनमा सुशासन, सार्वजनिक सेवालाई चुस्त र आर्थिक क्षेत्रको सुधारका लागि प्रयास भएको सरकारको भनाई। रेडियो नेपालको 73वाँ वार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रमको आयोजना। जनताको सूचना र मनोरञ्जनको दायित्व पूरा गर्न रेडियो नेपाल अझ सशक्त रूपमा अगाडि बढ़नुपर्ने संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको भनाई र मलेसियामा मृत्युदण्डको सजाय हटाइँदै। यसका साथै रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।